بسم اللہ الرحمن الرحیم۔ اے خدا، تجھ کو ہی زیبا ہے بڑائی تیری، بے نیازی تو کسی نے بھی نہ پائی تیری۔ اللہم صلی علی محمد و آل محمد وعجل فرجہم۔ السلام علیکم ناظرین، امید ہے کہ بخیر و عافیت ہوں گے جہاں بھی ہمارا پروگرام دیکھ رہے ہیں۔ میں آپ کا استقبال کرتا ہوں اس پروگرام میں۔ یہ مشعل راہ ہے جو پیر کے روز آپ کی خدمت میں سرزمین قم سے پیش کیا جاتا ہے، اور آج کل جیسا کہ آپ بخوبی واقف ہیں، ہماری گفتگو صحیفہ سجادیہ کی دعاؤں کے حوالے سے ہوتی ہے۔ پچھلی بار اگر آپ نے ہمارا پروگرام دیکھا ہو تو بہت ہی خوبصورت اور اہم دعا ہے فرزند رسول امام زین العابدین علیہ الصلوۃ والسلام کی 36ویں دعا، اس پر ہم نے گفتگو کا آغاز کیا۔ وہ کچھ دعا اس طرح سے ہے، اس کے عنوان میں اس طرح سے نقل ہوا ہے کہ جب کبھی گھٹا ہوتی تھی، گھٹا چھاتی تھی، بادل گرجتے تھے، بجلی چمکتی تھی، تو آپ آ کر اللہ کی بارگاہ میں دعا کرتے تھے اور کچھ مطالبات رکھتے تھے اللہ کے سامنے، کچھ باتوں کی طرف دوسروں کو متوجہ کرتے تھے اپنی دعا کے ذریعے سے۔ بہت پیاری دعا ہے، چھوٹی دعا ہے لیکن بہت ہی خوبصورت دعا، لیکن بہت ہی اہم مطالب اس میں لائے ہیں امام علیہ الصلوۃ والسلام۔ اس حوالے سے ہم نے پچھلی بار گفتگو کا آغاز کیا اور بتایا کہ امام زین العابدین علیہ الصلوۃ والسلام نے ان دو چیزوں کو، جو چمک ہے بادل کی، جو چمک ہوتی ہے کبھی کبھی ہم اور آپ دیکھتے ہیں، جو گرج ہے، اس کو اپنی نشانی بھی بتایا ہے اللہ نے، اور اس کا خدمت گزار بھی بتایا ہے، ان دونوں کو اپنا خدمت گزار بھی بتایا ہے۔ امام نے اسی کی طرف اشارہ کیا ہے کہ یہ دو اللہ کی نشانی بھی ہیں، خدمت گزار بھی ہیں۔ کس طرح سے، اس کی توضیح ہم نے پچھلے پروگرام میں دی۔ آج ہم گفتگو اسی دعا کے سلسلے میں جاری رکھیں گے۔ اجازت دیں، ایک بریک لیتے ہیں، انشاءاللہ پھر باقاعدہ گفتگو کا آغاز کریں۔
اللهم صل على محمد وآل محمد۔
اے اللہ، ہمارے شہروں کی خشک سالی کو سیرابی کے ذریعے دور کر دے، اور ہمارے دل کے وسوسوں کو رزق کے وسیلے سے برطرف کر دے، اور اپنی بارگاہ سے ہمارا رخ موڑ کر ہمیں دوسروں کی طرف متوجہ نہ فرما، اور ہم سب سے اپنے احسانات کا سرچشمہ قطع نہ کر، کیونکہ بے نیاز وہی ہے جسے تو بے نیاز کرے، اور سالم و محفوظ وہی ہے جس کی تو نگہداشت کرے، اس لیے کہ تیرے علاوہ کسی کے پاس مصیبتوں کا دفعیہ اور کسی کے ہاں تیری سطوت و حیبت سے بچاؤ کا سامان نہیں ہے۔ تو جس کی نسبت جو چاہتا ہے حکم فرماتا ہے، اور جس کے بارے میں جو فیصلہ کرتا ہے وہ صادر کر دیتا ہے۔ تیرے ہی لیے تمام تعریفیں ہیں کہ تو نے ہمیں مصیبتوں سے محفوظ رکھا، اور تیرے ہی لیے شکر ہے کہ تو نے ہمیں نعمتیں عطا کی۔ ایسی حمد جو تمام حمد گزاروں کی حمد کو پیچھے چھوڑ دے، ایسی حمد جو خدا کے آسمان و زمین کی فضاؤں کو چھلکا دے۔
اللهم صل علی محمد و آل محمد۔
جی ناظرین، فرزند رسول حضرت امام زین العابدین علیہ الصلوۃ والسلام کی 36ویں دعا آج ہماری گفتگو کا موضوع ہے، اور جیسا کہ ہم نے بتایا پچھلی بار یہ گفتگو ہم نے شروع کی اور آج اسی کو ہم آگے بڑھائیں گے۔ اس کا عنوان کچھ اس طرح سے ہے کہ جب بادل میں گرج پیدا ہوتی تھی، گرج کو سنتے تھے بادل کی، اور بجلی چمکتی ہوئی آپ دیکھتے تھے، تو پھر آپ اللہ کی بارگاہ میں ہاتھ اٹھاتے تھے اور ان فقرات کا سہارا لیتے تھے۔ یہ فقرات ہیں کیا؟ اس موضوع پر گفتگو کرنے کے لیے آج بھی الحمدللہ ہمارا ساتھ دے رہے ہیں فاضل محترم جناب حجت الاسلام المسلمین مولانا سید عدیل اصغر کاظمی صاحب قبلہ۔ قبلہ، السلام علیکم و رحمۃ اللہ۔
علیکم السلام و رحمۃ اللہ وبرکاتہ۔ بسم اللہ الرحمن الرحیم۔ میں بھی اپنے تمام ناظرین کی خدمت میں سلام عرض کرتا ہوں، اور امید کرتا ہوں کہ میرے ناظرین اس حقیر کو اپنی دعائے خیر میں یاد رکھتے ہوں گے، اور بہرحال ان مطالب کے پہنچنے میں ان کی دعاؤں کا بہت بڑا حصہ ہے۔ انشاءاللہ اگر ان کی دعائیں ساتھ رہیں تو یہ مطالب بھی اچھے طریقے سے ان کی خدمت میں پیش کیے جا سکتے ہیں۔
بہت شکریہ۔ پچھلی بار آپ نے ایک سرسری اس کا تعارف پیش کیا دعا کا، کہ دعا میں ہے کیا کل ملا کر کے۔ اس کے بعد دو اہم چیزیں تھیں، وہ یہ کہ امام زین العابدین علیہ الصلوۃ والسلام نے بجلی کو اور بادلوں کی گرج کو اللہ کی نشانی بھی بتایا، اس کی آپ نے وضاحت فرمائی۔ اس کے بعد یہ کہ اللہ کا خادم بھی بتایا کہ اللہ کے خدمت گزار ہیں، یہ دونوں چیزیں اللہ کی خدمت گزار ہیں، اللہ باقاعدہ ان سے خدمت لیتا ہے، ان کو مامور کرتا ہے، حکم دیتا ہے، جہاں وہ حکم کر دیتا ہے برس جاتا ہے، جہاں وہ حکم نہیں کرتا وہاں سے روک لیتا ہے اور کہیں اور جا کے برستا ہے. بجلی کا بھی یہی حال ہے, جہاں وہ کہتا ہے چمکتی ہے, جہاں نہیں وہاں پہ نہیں. اس کے بعد ہم آج کوشش یہ کر رہے ہیں کہ خود آپ کے فقرات کی طرف آئیں اور دیکھیں کہ کیا ہے اس دعا میں. بسم اللہ.
امام سجاد علیہ الصلوۃ والسلام نے جہاں بادلوں اور بادلوں میں پیدا ہوئی کڑک کو دیکھنے کے بعد اللہ کی بارگاہ میں اپنے ہاتھ بلند کیے ہیں اور ان کو اللہ کی نشانی بتایا ہے اور ان کو اللہ کا خدمت گزار بتایا ہے, وہیں اس بات کی طرف بھی ہمیں متوجہ کیا ہے کہ ہم جب بادل دیکھتے ہیں اور اللہ اور ان کی کڑک اور اس کی گونج کو سنتے ہیں تو پھر اس سے اتنا خائف ہونے کی ضرورت نہیں ہے, بلکہ ہمیں کوشش یہ کرنا چاہیے کہ ہم خدا سے لو لگائیں اور ان کے ذریعے سے حاصل ہونے والی جو اللہ کی رحمت ہے اس کو حاصل کرنے کے طلبگار بھی رہیں اور اس کے لائق بھی بن جائیں. امام سجاد علیہ الصلوۃ والسلام نے یہاں فرمایا کہ وانزل علینا نفع هذه السحائب وبرکتها, اے اللہ ان بادلوں کی برکت اور ان کا پورا پورا فائدہ ہمارے اوپر نازل کر. وصرف عنا عذاها ومضرتها, اور جہاں تک ہو سکے ان کے ذریعے سے ہونے والی تکلیف اور نقصانات کو ہم سے برطرف کر دے. ولا تصبنا فیہا بآفتن, اور نہ ہی ان کے ذریعے سے تو ہمیں کسی آفت میں مبتلا کر. ولا ترسل علی معائشنا آہتن, اور نہ ہی ان کے ذریعے سے تو ہماری معیشت اور ہماری اقتصادی زندگی کو نقصان پہنچا.
ان تمام فقروں سے سمجھ میں آ جاتا ہے کہ جو اگر اس طرح کے حالات سے روبرو ہو رہا ہے انسان اپنی زندگی میں, کبھی سختی ہے معیشت میں اس کی, کبھی فراوانی ہے, حکم اس کا ہے,
حکم اللہ کا ہے.
اور پچھلی بار آپ نے فرمایا تھا کہ اس کی بھی وجہ ہے,
اس کی بھی وجہ ہوتی ہے. تو ہمیں بارش اور بادل اور بہرحال بجلی کی کڑک اور بادلوں کی گرج, ان تمام چیزوں سے کے ذریعے سے خائف نہ ہونے کے بجائے ہمیں اپنے اعمال اور اپنے کردار سے خائف ہونا چاہیے کہ کہیں ہمارے اعمال اور ہمارا کردار تو ایسا نہیں, ہمارا عمل تو ایسا نہیں, ہمارا طور طریقہ تو ایسا نہیں کہ جو اللہ کے ان خادموں کو اس بات پر مجبور کر دے کہ وہ بجائے اس کے کہ ہمارے لیے رحمت کا سبب بنے ہمارے لیے باعث زحمت بن جائیں. اسی لیے امام سجاد علیہ الصلوۃ والسلام نے فرمایا کہ اللہم و ان کنت بعثتها نقمتا و ارسلتها سخطتا فانا نستجیرک من غضبک, اے اللہ اگر تو نے ان کو اپنی عقوبت کی بنیاد پر ہمارے لیے بھیجا ہے, یعنی ہمیں عقوبت دینا چاہتا ہے, اور تو ہم سے ناراض ہو گیا اس لیے ان کو بھیجا ہے. اب ظاہر ہے کہ جب تو ہم سے ناراض ہے اور تو اب ہمیں عقوبت دینا چاہتا ہے, ہمیں عذاب دینا چاہتا ہے, اور ہمارے سر کے اوپر تو نے بادل اس طرح سے پھیلا دیے ہیں کہ ہم جہاں تک جائیں بھاگتے چلے جائیں پھر بھی بادل ہمارے سر پر رہیں, تو ظاہر ہے کہ ہم کہیں فرار نہیں کر سکتے. قرآن مجید میں بھی آیا ہے جناب لوط کی قوم کے سلسلے میں کہ ان لوگوں نے جہالت بھرے ایسے ایسے کام کیے کہ جناب لوط اور بہرحال اس زمانے کے جو مومنین تھے ان کا دل کراہیت سے بھر اٹھتا تھا کہ یہ لوگ کیا کر رہے ہیں, اور منع کرنے کے باوجود بھی ایسے ایسے پست اعمال انہوں نے انجام دیے کہ جس کی بنیاد پر آخرکار باوجود نبی خدا کے ڈرانے کے یہ لوگ ان اعمال سے باز نہیں آئے, تو اللہ نے ان کے اوپر بارش کی. بارش کی کاہے کی بارش کی؟
پتھروں کی بارش. جی آج کل کی مادی دنیا کے لیے میں سمجھتا ہوں ذرا سمجھنا مشکل ہے,
شاید سمجھنا بھی بہت مشکل نہیں, اس لیے کہ اس طرح کی مثالیں آج کی دنیا میں بھی آتی رہتی ہیں. اخباروں میں کبھی آپ نے شاید پڑھا ہو, میں نے بھی پڑھا ہے, مجھے یاد ہے کہ مثال کے طور پر فلاں شہر میں بارش ہوئی تو بارش میں ساتھ میں مچھلیاں چھوٹی چھوٹی مچھلیاں بھی برس رہی ہیں.
اچھا
جی, یا مثال کے طور پر فلاں جگہ جو بارش ہوئی تو بارش کا وہ پانی, در حقیقت پانی کیا تھا, وہ ایک تیزابی مادے کے ہمراہ تھا, اس میں ایک تیزابی کیفیت تھی, تو یہی تیزابی کیفیت اور زیادہ اگر ہو جاتی تو وہ شہر والوں کے لیے باعث عذاب بن جاتی. तो बहरहाल आज की दुनिया में भी इस तरह की मिसालें होती हैं, और कभी कभी खालिस पानी भी इतनी मिकदार में और इतने एकदम इतनी इतनी मिकदार में बरस जाता है कि जो वो अपने यहाँ एक मिसाल है, कहा जाता है कि बादल फट गया,
वो भी पत्थर का काम करता है।
वो भी पत्थर का काम करता है। जब एकदम से वो पानी एकदम से जमीन पर आ जाता है तो उसको बादल फटना कहते हैं। और सुना ये है कि खुदा बचाए हर किसी को, सुना ये है कि जब वो फटता है और एक सब एकदम से पानी जमीन पर आता है तो जो कुछ उसके सामने होता है उसको सबको बहा कर ले जाता है। तो बहरहाल खालिस पानी भी अगर हो तो वो भी अजाब की सूरत इख्तियार कर सकता है। तो अल्लाह ने जनाबे लूत की उस कौम, उस नाफरमान कौम के ऊपर पत्थरों की बारिश की और उसको नीस्तो नाबूद कर दिया। पानी के जरिए से भी अल्लाह, अभी जैसा कि मैं जिक्र हुआ था पिछले प्रोग्राम में भी, कि अभी आपने सुना होगा कि कश्मीर की वादी में किस खतर कितनी खतरनाक बारिश हुई और उसके बाद फिर कितना खतरनाक सैलाब आया। तो इमाम ने फरमाया कि ए अल्लाह, तू अगर हमें अजाब करना चाहता है इन बादलों के जरिए से और तेरा गुस्सा और गैज़ और गज़ब है हमारे ऊपर, तो फ़इन्ना नस्तजीरु का मिन गज़बिक, तो फिर हम तेरे गुस्से से पनाह मांगते हैं। व नबतहलो इलैक फी सुआले अफविक, और तेरे अफ और तेरी चश्म पोशी के सिलसिले में हम गिड़गिड़ा कर दरख्वास्त करते हैं। यानी क्या मतलब, यानी अब तक जो हमने गुनाह और खता की है और अब तक जो हमसे लग्जिशें सरजद हुई हैं उसको तू माफ कर दे, और आइंदा से अब हम
ख्याल रखेंगे।
ख्याल रखेंगे और अपने किरदार को बेहतर करेंगे, अपने अमल को और बेहतर बनाएंगे। फमिल बिल गदब इलल मुशरिकीन, और अगर तू चाहता ही है कि इन बादलों को, अब जो तूने ऑर्डर देकर भेजा और हुक्म देकर भेजा है कि तू कहीं ना बरसे और तेरे अजाब को इस सूरत में नाजिल करें, तो फिर यहाँ हजरत ने फरमाया कि फिर मुशरिकों की तरफ इनको भेज दे, यानी हमसे चश्मपोशी कर मुशरिकीन की तरफ भेज दे। और जो तेरी आयतों का इनकार करते हैं, जो तेरे अंबिया तेरे अहकाम का मजाक उड़ाते हैं, जो जिनको हम मुलहिद कह दिया करते हैं, अपने अजाब को उनके सर के ऊपर उड़ेल दे।
अच्छा, ये जो एक तरह से बददुआ है मुशरिकीन के लिए कि खुदाया अगर तू चाहता है मसलन अजाब नाजिल करे, बला को भेजे, तो हमारे ऊपर से टाल दे, भेज दे मुशरिकीन की तरफ।
मुशरिकीन
तो कहते हैं, बहरहाल हो सकता है बहुत ज़्यादा इसे मरबूत ना हो सवाल मेरा, लेकिन हो सकता है किसी नाजिर के जहन में ये सवाल पैदा हो जाए कि इस्लाम तो राफत और रहमत का मजहब है, सबके लिए अच्छाई चाहता है, खैर चाहता है सबके लिए, क्यों एकदम से इमाम फर्ज कीजिए दुआ कर रहे हैं कि अगर निकमत है, अजाब है, बला है, तो फौरन उनकी तरफ भेज दे।
असल में शायद एक नुक्ता ये हो सकता है कि हमारी तलब ये है कि फिलहाल हमसे ही अजाब टल जाए। ठीक, अब अगर अल्लाह चाहता कि वो मुशरिकों को अजाब करे, मुलहिदों पर अजाब करे, तो हमारे कहे बगैर ही वो हम उनको अजाब कर देता। लेकिन अल्लाह दुनिया में अब इस वक्त फिलहाल ऐसा कायदा महसूस नहीं होता कि वो इस तरीके से अजाब करे। लिहाजा ये जो दरख्वास्त है वो शायद इसका एक पहलू यही है कि किसी तरीके से भी हो, ये जो अजाब फिलहाल हमारे सर पर आया है ये टल जाए। हमारी दरख्वास्त ये है कि टल जाए। अगर करना ही है तो फिर उन लोगों के ऊपर कर कि जो तेरे मुशरिक हैं। हम मुशरिक तो नहीं है, सिर्फ गुनाहगार ही हैं। अगर तुझे गुनाह और बुरे अमल और बुरे किरदार की बुनियाद पर किसी को अजाब करना ही है तो फिर उनको अजाब कर कि जो किसी भी हाल में तुझे नहीं मानते। हम मानते हैं मगर कभी थोड़ी सी गफलत हो जाती है, कभी हमसे कोई गुनाह सरजद हो जाता है। मानते तो हैं, जब अगर तू इस बुनियाद पर हम पर गजब कर रहा है तो फिर उन लोगों पर अजाब
सही।
कर। यानी अब जाहिर है कि खुदावंद मुताल, फिर वही मैं अर्ज करूंगा कि अगर वो चाहता कि मुशरिकीन को और मुलहिदीन को अजाब करता तो फिर इस सब दुआ की जरूरत ही ना पड़ती। वो तो पहले ही मरहले में तमाम मुशरिकीन को और काफिरीन को हलाक कर देता, लेकिन उनको नहीं हलाक कर रहा है, उनको जिंदगी की इजाजत दे रहा है, उनको नेमतें दे रहा है। इसका मतलब ये कि अल्लाह की जो रहमत है और उसका जो फजल इनाम है वो सभी के शामिल हाल है। और फिलहाल हमारी तलब ये है कि किसी तरीके से ये अजाब जो अभी हमारे सर के ऊपर है ये टल जाए।
सही, ये सारी बातें अल्लाह को भी पता हैं, जो हम उसे समझाने की कोशिश करते हैं मिसाल के तौर पर, सारी मंतिक, सारी लॉजिक, सारी बातें अल्लाह को पता हैं, लेकिन हम बंदे हैं अल्लाह के, अल्लाह ने हमें इजाज़त दी है कि हम उससे मांगें, जो हमारे मुतालबात हैं उससे, उसके सामने रखें, उससे उससे नहीं मांगेंगे तो किससे मांगेंगे। बहरहाल हमारे सामने अगर एक मुश्किल आ रही है, हमें कुछ लग रहा है कि कुछ अजीब सा हो रहा है हमारी ज़िंदगी में, तो अल्लाह ने अपनी रहमत और करम, अपने फ़र्ज़ के साए में हमें इजाज़त दी है इस बात की कि हम उससे मुतालबात रखें, उससे कुछ मांगें, उससे कुछ तलब करें। इजाज़त दें नाज़रीन, एक ब्रेक लेते हैं, इंशाल्लाह फिर बाकायदा गुफ्तगू जारी रहेगी।
مقضي الخيرات يا 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 مقضي الخيرات
उर्दू डॉट सहर टी वी डॉट आई आर ये हमारी वेबसाइट है नाज़रीन, आप यकीनन जानते हैं इसको, पहचानते हैं, बारहा इस पर गए हैं, विज़िट किया है आपने। फिर मैं ऐलान कर रहा हूँ, हो सकता है कुछ लोग ऐसे हों जिन्होंने इससे पहले हमारा प्रोग्राम ना देखा हो, आप वहाँ जाकर ये प्रोग्राम और दीगर प्रोग्राम जो सहर उर्दू सर्विस के पेश किए जाते हैं आपकी खिदमत में, वो आप देख सकते हैं। और urdu@sahar.tv.ir ये हमारा ईमेल एड्रेस है। अगर आपके जहन में कोई सवाल पैदा होता है हमारी बातों को सुन करके, कुछ मशवरा देना चाहते हैं, कुछ सजेस्ट करना चाहते हैं, तो ज़रूर करें और हम तक अपनी बात को पहुंचाएं। बात हमारी हो रही है इमाम ज़ैनुल आबिदीन अलैहिस्सलाम की 36वीं दुआ है और हमारा साथ दे रहे हैं जनाब मौलाना अदील असगर काज़मी साहब तबला। कबला बिस्मिल्लाह।
इमाम सज्जाद अलैहिस्सलाम ने जहां हमें इस बात की तरफ मुतवज्जे किया है कि बारिश और आसमानी गरज और बिजली ये सब अल्लाह की निशानी भी हैं और अल्लाह के खादिम भी हैं, और उसी के साथ साथ इधर इस बात की तरफ भी मुतवज्जे किया है कि हमारे आमाल और हमारा किरदार ही है जो इन दोनों को हमारे लिए बाएस रहमत भी बना सकता है और बाएस ज़हमत भी बना सकता है। और उसके बाद फिर अगर ये वाकई हमारे लिए बाएस ज़हमत अगर कभी बन रहे हैं तो फिर उसकी क्या चारा जोई की जाए, उसके सिलसिले में जैसा कि मैंने अर्ज़ किया था कि हम अल्लाह की बारगाह में तौबा करें और इस्तिग़फ़ार करें और उससे उसकी चश्म पोशी और अफ़ और उसके दरगुजर को तलब करें। फिर एक बात ये इमाम अलैहिस्सलाम ने इस दुआ में ये रखी है कि अगर ये फ़र्ज़ करें कि अल्लाह ने अपनी बारिश को रहमत बनाकर हमारे लिए भेजा और उस रहमत की बुनियाद पर हमारी ज़िंदगी में रौनक आ गई, हमारी मईशत अच्छी हो गई, हमारा कारोबार चल पड़ा, हमारी ज़िंदगी में तरक्की हो गई, जैसा कि बारिश होने के बाद आमतौर से हो जाता है, बारिश अगर अच्छी बारिश होती है तो किसानों की खेती अच्छी हो जाती है, जानवरों को अच्छा चारा मिल जाता है, बहरहाल गल्ला अच्छा होने लगता है और मुख्तलिफ चीज़ें, फल अच्छे होते हैं, सब्जियां अच्छी। तो इस बुनियाद पर अगर ऐसा होने लगे और ऐसा हो जाए तो फिर अब इंसान के ऊपर फ़र्ज ये बनता है कि अगर अच्छी बारिश हुई है तो वो इस अच्छी बारिश के होने के बाद जो आसार उसको देखने को मिले हैं उन आसार की बुनियाद पर गाफिल ना हो जाए। ये बहुत अहम पॉइंट है, गाफिल ना हो जाए बल्कि वो खुदा की याद को ताज़ा रखने की कोशिश करे। फरमाया हजरत ने वला तशगलना अनका बिगैरिक, हमें तू किसी और चीज में मशगूल ना रहने दे, बस हमें अपने आप में मशगूल रख, अपने जिक्र में मशगूल रख। जब वो इतनी नेमतों और ऐसी रहमत तूने हमें दे दी है कि जिसकी बुनियाद पर हमारी जिंदगी खुशियों से लबरेज हो गई है और इसमें रौनक आ गई है, इसको चार चांद लग गए हैं, तो अब इंसान का फर्ज ये बनता है कि वो उस खुशियों में और उस मईशत के अच्छे होने में मुबतला ना रहे बल्कि वहां पर वो साथ साथ अल्लाह का जिक्र भी करता रहे कि अल्लाह ने इस बार ऐसी बारिश भेजी, अल्लाह की रहमत की बुनियाद पर यह हुआ है, लिहाजा उसका अमल, उसका किरदार ऐसा रहे। मिसाल के तौर पर अगर उसकी उसकी नेमतों में इजाफा हुआ है तो अब वो उन नेमतों की बुनियाद पर गुरूर में मुबतला ना हो जाए, उन नेमतों की बुनियाद पर ऐसे लोगों को कि जिन तक ये नेमत नहीं पहुंची है बेचारा ना समझे और उनको पस्ती की नज़र से ना देखे। इस तरह के जो बहरहाल हमारे माशरे में कभी देखने में आता है कि इंसान जैसे ही उसको कुछ दौलत ने और नेमतें मिलने लगती हैं वो दूसरों को ज़रा गिरी हुई नज़र से देखने लगता है, गोया कि जैसे उसने अपने ज़ोरे बाजू से ये नेमतें हासिल की हों, जबकि उसे ये खबर नहीं कि पलक झपकते ही ये तमाम नेमतें
खत्म हो सकती
खत्म हो सकती हैं। कुरान मजीद ने ऐसी मिसालें बहुत दी हैं, उन भाइयों का तذکرہ किया है कि जब तक उनके पास कुछ नहीं था बहुत गिड़गिड़ाते थे, और जब उनके पास की खेती बाड़ी हरी भरी हो गई तो अब क्या है, जाहिर है कि फ़र्ज़ उन पर यह होता है कि जिनके पास कुछ नहीं है, जो फ़कीर हैं, जो बेचारे हैं, उनको वो अपने उन नेमतों में से कुछ ना कुछ दें। तो इन्होंने क्या किया, ये रात के वक्त में, बल्कि सुबह सवेरे, इन्होंने कहा कि सुबह सवेरे चलेंगे ताकि जो फ़कीर हैं रास्ते में, जो बेचारे हैं मिस्किन, वो हमसे न टकराएं और फिर हमें उन्हें कुछ देना न पड़े।
सही।
लिहाजा इन्होंने ये सोच करके रात में सोए हैं, और रात ही में उधर से आसमानी बिजली आई और ये पूरी की पूरी खेती इनकी और लहलहाते हुए बाग, ये सब के सब खत्म हो गए,
तबाह हो
नाबूद
गए।
हो गए। अब सुबह जाकर देखते हैं तो वहाँ खाली ज़मीन मिलती है और कुछ मिलता ही नहीं। इन्हें ताज्जुब होता है कि ये क्या हुआ, ये कहाँ चला गया, जो कुछ कल हम हरा भरा देख कर गए थे वो सब कहाँ चला गया, सिर्फ इस नीयत की बुनियाद पर कि कल हम फ़कीरों को, मिस्कीनों को उनका हिस्सा नहीं देंगे। तो जो नेमतें हमें अल्लाह दे रहा है बारिश के ज़रिए से, और आसमान की जो बरकतें उसे हमें मिल रही हैं बारिश के ज़रिए से, उनमें हम दूसरों का जो हिस्सा बनता है उसको अदा करने की कोशिश करें, दूसरों के साथ अच्छा सलूक रखें। जब हमारी ज़िंदगी में रौनक आ गई है इसी रहमत के ज़रिए से, वरना फिर ऐसा हो जाएगा कि जैसा कि इमाम अलैहिस्सलाम ने फरमाया कि फिर से ऐसा होगा कि हम इन्हीं इस बुरे किरदार और अपने बुरे अमल की बुनियाद पर उसके गज़ब के, दोबारा से गज़ब के शिकार हो जाएंगे, और जब गज़ब के शिकार होंगे तो फिर हमारा दिफा करने वाला कोई नहीं होगा। फरमाया मा इंदा अहदिन दूना का दिफा, कोई इंसान तुझसे दिफा नहीं कर सकता, यानी ये नहीं कर सकता कि जब तूने कुछ अजाब भेजा है और कोई गैज और गजब में अपने कोई चीज हमारी तरफ भेजी है, किसी चीज को हुक्म दिया है कि वो आकर तेरा अजाब हमारे ऊपर डाले, तो उसका दिफा कौन कर सकता है, कोई नहीं कर सकता। वला बे अहदिन अनसतवती का इम्तना, और ना ही कोई तेरी कुदरत के सामने खड़ा हो सकता है। तहकुमो बिमा शेत आला मन शेत, तो जिसके ऊपर चाहे जैसे चाहे हुक्म लगा सकता है। तो जाहिर है कि जिसका परवरदिगार ऐसा है तो उसके सामने उस इंसान को इसी आसमानी बरकात के बाद जो नेमतें हासिल हो रही हैं उसे उसका फर्ज ये बनता है, जैसा कि इमाम अलैहिस्सलाम ने इस दुआ में बताया है, कि अब वो अल्लाह की याद में लगा रहे। और अल्लाह की याद में लगा रहे का मतलब यही है कि जो अल्लाह ने जो कुछ उसके ऊपर फर्ज किया है, माली एतबार से फ़र्ज किया है या जानी एतबार से फ़र्ज किया है, जिस्मानी एतबार से फ़र्ज, जैसे भी फ़र्ज किया है, अकीदती एतबार से फ़र्ज किया है, अखलाकी एतबार से फ़र्ज किया है, जो कुछ फ़राइज़ उसके ऊपर आयद होते हैं उनको वो अदा करने की कोशिश करें।
सही। यहाँ पर दो चीज़ें बहुत ही अहम हैं जिसकी तरफ इमाम ने इशारा फरमाया। ये तो ये कभी कभी अगर नेमत की फरावानी है तो फिर गफलत का शिकार ना हो इंसान, भूल ना जाए अपनी औकात एक तरह से, और मुस्तकिल अल्लाह की याद में रहे, मालूम हो उसको कि ये नेमत देने वाला कौन है। और अगर कभी उसके सामने मुश्किलात खड़ी होती हैं, अजाब आता है, या ये कि कहा जाए बला कभी कभी नाजिल होती है, तो फिर मुतवज्जे हो जाए कि कुछ गलतियां हुई हैं जिसकी वजह से ये बला नाजिल हुई है, ये मुसीबत उसके सामने आई है। अभी गुफ्तगू हमारी जारी है, इजाज़त दें, एक ब्रेक लेते हैं, चला फिर आते हैं आपके पास।
اللهم صل على محمد وآل محمد اللهم صل على محمد وآل محمد محمد محمد
नाज़रीन, आपने मुलाहिज़ा फरमाया कि अगली बार जो हमारी गुफ्तगू होगी इस प्रोग्राम में वो 37वीं दुआ है इमाम ज़ैनुल आबिदीन अलैहिस्सलाम की, कि जब आप उस वक्त अंजाम देते थे उसे, कि जब आप अपने को कासिर जानते थे, कासिर समझते थे, कासिर देखते थे अल्लाह के शुक्र अदा करने से, वो देखते थे कि मेरे बस की बात नहीं है मैं अल्लाह का शुक्र अदा करूँ, तब वो आकर उस दुआ को पढ़ते थे। इंशाल्लाह अगले हफ्ते हमारी ये गुफ्तगू रहेगी। आज जो हमारी गुफ्तगू हो रही है वो 36वीं दुआ के सिलसिले में हो रही है, और मौलाना आदिल काज़मी साहब हमारा साथ दे रहे हैं। बहुत ही अहम दो नुकात की तरफ आपने इशारा किया कि अगर مصیبت میں انسان مبتلا ہو رہا ہے تب بھی متوجہ ہو جائے کہ کچھ غلطیاں ہوئی ہیں، خطائیں ہوئی ہیں، توبہ کرے، استغفار کرے. اس کے ساتھ یہ کہ اگر کبھی نعمتوں میں غرق ہو رہا ہے تب وہ غافل نہ ہو جائے، بھول نہ جائے کہ وہ کون ہے اور کون اس کو دے رہا ہے. بسم اللہ.
امام سجاد علیہ الصلوۃ والسلام نے ان تمام باتوں کو مد نظر رکھتے ہوئے ہمیں اس بات کی طرف متوجہ کیا ہے کہ بہرحال اللہ کی نشانیاں بہرحال ہمارے ارد گرد موجود ہیں، اور وہی نشانیاں جو اللہ کی ہیں وہی اللہ کی خادم بھی ہیں، اس کی خدمت بھی کر رہی ہیں. اس کی خدمت کر رہی ہیں اس کا مطلب یہ ہے کہ وہ اس کی مرضی کے مطابق عمل کر رہی ہیں. اس کی مرضی کے مطابق عمل کر رہی ہیں تو اس سے ہمیں متوجہ ہو جانا چاہیے کہ پوری کائنات اس کی مرضی کے مطابق چل رہی ہے. تو جب پوری کائنات اس کی مرضی کے مطابق چل رہی ہے تو ہم انسانوں کو بھی اگر اس کی ذات سے اور اس کے خادموں سے فائدہ اٹھانا ہے اور فیض حاصل کرنا ہے تو اس کا بہترین راستہ یہی ہے کہ ہم بھی اسی کی مرضی کے مطابق چلیں. اگر اس راستے سے الگ ہو جائیں گے تو اب آپ دیکھیں کہ خدا اور اس کے خادموں کا پورا لشکر وہ ایک راستے پر ہیں، ہم الگ راستے پر ہیں، تو کون اکیلا رہ گیا، ہم یا خدا؟ یقیناً ہم اکیلے رہ گئے. جب ہم اکیلے رہ گئے تو اب ہمارا ساتھ دینے والا کوئی نہیں.
صحیح. ہم اکیلے کیوں رہیں، الگ کیوں رہیں، جبکہ ہم سب سے زیادہ اشرف ہیں.
اشرف ہیں، اشرف ہیں اس صورت میں جبکہ ہم اس کی مرضی کے مطابق چلیں. پوری کائنات کو اللہ نے ہمارے لیے پیدا کیا ہے، انسانوں کے فائدے کے لیے پیدا کیا ہے، تو انسان اگر اس کی مرضی کے مطابق چلتا ہے تو یہ پوری کائنات بھی اسی کے راستے میں آ جاتی ہے اور اس کی مدد کرتی ہے. تو امام علیہ الصلوۃ والسلام نے اس دعا میں ہمیں متوجہ کیا کہ نعمتوں کی فراوانی کی بنیاد پر ہم اس کے ذکر سے، اس کی یاد سے غافل نہ ہوں، بلکہ مختلف صفات اور اس کے مختلف ناموں کے ذریعے سے اس کو بلاتے رہیں. ٹھیک. کیوں بلاتے رہیں؟ اس لیے کہ اللہ نے ہمیں بلا سے بچایا، مصیبت سے بچایا، پریشانیوں سے بچایا. ظاہر ہے کہ جب نعمتوں کی فراوانی ہے تو کتنی ہم کتنی مصیبتوں سے بچے ہیں، کتنی بلاؤں سے بچے ہیں. صحت کی نعمت آپ کے پاس ہے، عافیت کی نعمت آپ کے پاس ہے، امن و امان کی نعمت آپ کے پاس ہے، پیسے کی نعمت آپ کے پاس ہے، جوانی، نوجوانی اور پوری جسمانی اور غیر جسمانی نعمتیں آپ کے پاس ہیں. تو جب اتنی نعمتیں ہیں تو ظاہر ہے کہ اگر ان نعمتوں میں سے آپ کچھ کم کر لیں تو جو کم ہو جائیں گے اتنی ہی مصیبتوں میں آپ گرفتار ہو جائیں گے، مبتلا ہو جائیں گے. تو اللہ نے کتنی مصیبتوں سے ہمیں بچایا، تو جب اس نے مصیبتوں سے بچایا ہے اور اتنی نعمتیں اس نے ہمیں عطا کی ہیں تو پھر ہمیں اس کا کیسا ذکر کرنا چاہیے، اس کی کیسی حمد کرنی چاہیے؟ ایسی حمد کرنی چاہیے کہ جس کا سلسلہ ٹوٹنے نہ پائے. امام نے یہی فرمایا ہے، فلک الحمد علی ما وقیتنا من البلاء. اے اللہ، تیری حمد کرتے ہیں اس لیے کہ تو نے ہمیں بلاؤں سے محفوظ کیا ہے. ولک الشکر علی ما خولتنا من النعماء. اور تیرا شکر ادا کرتے ہیں اس لیے کہ تو نے ہمیں بہت نعمتیں مرحمت کی ہیں. اور تیرا شکر ایسے کرتے ہیں، ایسے ہی حمد کرتے ہیں کہ جس میں تمام حمد کرنے والوں کی حمد پیچھے رہ جائے. ایسی حمد ہم تیری کرنا چاہتے ہیں، پیچھے رہ جائے. ایسی ہی حمد کرنا چاہتے ہیں، تیری ثنا ایسی کرنا چاہتے ہیں کہ جس کے ذریعے سے آسمان و زمین بھر جائیں. انک المنان بجسیم المنن. اس لیے کہ تو جو منتیں ہمارے اوپر رکھتا ہے، جو تو ہمیں نعمتیں عطا کرتا ہے، وہ ایسی بھاری بھاری نعمتیں ہیں کہ اس ہر ایک نعمت کا بھی شکر ادا کیا جائے. اور اس ایک نعمت کے مقابلے میں بھی اگر ہم بجا لانے کی کوشش کریں تو یہ مشکل ہے، مشکل کام ہے، ناممکن کام ہے، محال سا کام ہے. اس لیے مختلف اسماء کے ذریعے سے، مختلف صفات کے ذریعے سے ہم خدا کو کی یاد کرتے ہیں اور اس کا ذکر کرتے ہیں تاکہ خدا بہرحال ہم سے راضی ہو جائے اور خوشنود ہو جائے.
الحمدللہ، انشاءاللہ کہ ایسا ہو اور خدا ہمیں اپنی نعمتوں کا قدردان قرار دے، کیونکہ یہ باتیں وہی بندہ کر سکتا ہے جو اللہ کی نعمتوں کا قدردان ہو، سمجھتا ہو کہ کتنی نعمتوں سے اللہ نے اس کو نوازا ہے، کتنی مشکلات سے اس کو بچایا ہے ابھی تک. کبھی کبھی ایسا ہوتا ہے ایک مشکل سامنے آئی تو ایسا لگتا ہے کہ دنیاوی ساری دنیا کی مشکلات میرے سامنے آ گئیں. ایسا نہیں ہوتا ہے، وہ مشکل سامنے ہے میرے، ٹھیک ہے، لیکن نہیں معلوم کتنی مشکلیں ہیں جو مجھ سے ٹل گئیں اللہ کے فضل کے نتیجے میں، اللہ کی رحمت کے نتیجے میں. پتہ نہیں کتنی نعمتوں سے اس نے مجھے نوازا ہے. خدا ہمیں اپنی نعمتوں کا واقعی قدردان قرار دے، بہت ضرورت ہے. میں شکر گزار ہوں مولانا عدیل کاظمی صاحب، ایک اچھی گفتگو تھی دعا کے حوالے سے. امید ہے کہ ناظرین کو بھی پسند آئی ہوگی اور ان کے لیے بھی مفید رہی ہوگی، اور کچھ سوالات جو آیات الہی کے سلسلے میں یا اس دعا کے حوالے سے کچھ رہے ہوں گے ان کو جواب ملا ہوگا. انشاءاللہ اگلے ہفتے پھر ہم نے جیسا کہ بتایا کہ 37ویں دعا کے حوالے سے ہماری گفتگو ہوگی. وہ تو یکتا ہے مگر عالم تنہائی میں، میں نے گھبرا کے کئی نام پکارے اس کے، یا اللہ، یا رحمان، یا رحیم، یا مقلب القلوب، ثبت قلبی علی دینک.